नमस्कार। कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी मनोज विष्ट र म प्रस्तुता अच्युत घिमिरेको स्वागत छ। शुक्रबारको श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका थियौं। गएको साता हामीले यसको 19 श्रृंखलामा वाचन पूरा गर्यौं। आजको श्रुति सम्वेकमा हामी यसै उपन्यासको भूमिका वाचन सँगसँगै यसका लेखक अमर न्यौपानेसँगको कुराकानी प्रस्तुत गर्नेछौ। सेतो धरतीका लेखक अमर न्यौपानेसँग कुराकानी सुरु गर्नुभन्दा अगाडि प्रस्तुत छ यसै पुस्तकको भूमिका सेतो धरतीको आलम्बन शीर्षकमा। ६७ सालको शरद ऋतु असोज महिना घटस्थापनाको भोलिपल्ट सबिना बान्जी र म छौं। अरूहरू पनि छन् देवघाट जान बस चढ्दै गरेका। मेरो छेउमा एक बुढी माई छन्, रुग्न र भग्न जस्तो लाग्ने वृद्ध शरीरमा पुराना पात जस्ता पहेँला वस्त्र धारण गरेकी, बिजार निचोरिएको खद्दरको कपडा झैँ मुजा मुजा परेको अनुहार। मैले उनको फोटो खिचेँ तर उनले थाहा पाएनन्। लाग्यो बुढाबुढी भएपछि मानिस हिमाल जस्तो हुँदो रहेछ, पहाड जस्तो हुँदो रहेछ। जसरी हिमाल र पहाडले फोटो खिचेको थाहा पाउँदैनन्, त्यसरी नै ती बुढीमाईले पनि फोटो खिचेको थाहा पाएनन्। साना साना नानीहरूले पनि थाहा पाउँदैनन् फोटो खिचेको, तर ती फूल जस्ता हुन्छन्। बस त्रिशुली नदीको किनारमा रोकियो। देवघाट जाने झोलुङ्गे पुल तर्दैछौ। वर्षा ऋतुले धोएर सुकिलो बनाएको आकाश हेर्न पुलबाट त्रिशुली नदीमा जलदर्पण हेरे। आकाशको अनुहार र नदीको अनुहार उस्तै उस्तै लाग्यो। ऐना हेर्दा आफ्नो अनुहार र ऐनाको अनुहार उस्तै उस्तै लागे जस्तै। नदीको गहिराई अनुमान गर्न सकिए पनि त्यही नदीमा ऐना हेरिरहेको आकाशको गहिराई अनुमान गर्न कति गाह्रो। नदीले चितवन र तनहुँलाई छुट्याएको छ र जोडेको पनि छ। जसरी छुट्याएको छ र जोडेको पनि छ नदीको पानीले नदीका दुई किनारलाई। देख्नमा झोलुङ्गे पुल तर्दै गरेको देखिए पनि थाहै नपाउने गरी हामी जीवनकै पुल तर्दैछौँ। यतिन्जेल आफूले तरेका पुलहरू आफैले हिँडेका पाइलाहरू जति नै असङ्ख्य भयो होलान्। समयले समय जोड्ने पुल, पुल तर्दै गर्दा सोचेँ एकै पटकको पुल तराईमा पनि प्रत्येक पाइलामा एक एक त्रिशुली नदी तर्दैछु मैले, किनभने प्रत्येक पाइलामा मेरो टाङमुनिबाट एक एकवटा त्रिशुली नदी बगिरहेछन्। एकपटक पुल पार गर्दा पनि कम्तीमा मैले 365 त्रिशुली नदी तरे होला। पुल तर्ने बित्तिकैको सानो बजार, बजारको निधारमाथि सानै चौतारो, थकाइ मार्न र ऊर्जा जन्माउन भर्खर पुल तरेर चौतारोमा सुस्नाउँदै गरेकी उनै बुढी माई। पुल तर्नु अघिदेखि नै याद गरिरहेको थिएँ उनको दाहिने हातले लौरो टेकिरहेको र देब्रे हातले गरुङ्गो जस्तो लाग्ने मैलो झोला झुन्डाइरहेको। हँसिया झैँ कुप्रिएको उनको शरीरलाई त्यही सिधा लौरोले तानेर हिँड्न सघाइरहेको थियो। लाग्यो उनको जीवनको सबैभन्दा नजिकको आफन्त भनौँ नै त्यही लौरी हो यतिखेर, सायद भगवान्भन्दा पनि नजिकको आफन्त। मानिसको शरीर 206 हाडका टुक्राहरू जोडिएर बनेको हुन्छ, जीवन कति टुक्राहरू जोडिएर बनेको हुन्छ। उनलाई देख्दा एक दिनसम्म देखिरहँदा मनमा यस्तो प्रकारको तरङ्गी प्रश्न उठिरह्यो। म पनि उनको नजिकै बसेँ। छेउको पसलमा केरा बेच्न राखेका छन् ती पोटिला र पहेँला छन्, एक दर्जन किने। हामी मामा मान्छेले एक एकवटा कोसा लिएर ती बुढी माईतिर दाहिने हात बढाउँदै भने केरा खानुहुन्छ आमा आमा? आफ्नै नातिले सोधेको झैँ उनले सहज उत्तर दिइन्, किन खाँदैनन्थे। ती 10 केरा उनीतिर बढाए तर उनले लिन मानेनन्। भनिन् भारालाम छ नि बा। म करुणाले भरिए, बिस्तारै भने लाग्दैन भाइ आमा, तपाईँलाई पनि कतिले भारा तिर्न होला, सके मैले पनि तिर्न होला। मैले कसलाई के हर्न सक्छु र, गर्न सक्ने उमेरमा गर्नुभयो होला नि भाइ आमा, ऊ बेला त के हरियो के नि बा। मैले केरा उनको झोलामा राखिदिन खोजेँ, त्यसपछि भने उनी आफैले राखिन्। एक किसिम सुस्ताएपछि कुटीसम्म जाने बल भरिएछ ग्यारे उनको शरीरमा। उठिन्, उसरी नै दाहिने हातले लौरो टेकिन्, देब्रे हातले झोला झुन्ड्याइन् र कुटीतिर जाने बर्याङ जस्तो ढुङ्गेसिडीलाई ठुलो पहाड हेरे चाहिँ हेरिन्। आमा दिनुहोस् झोला, मलाई दिन्छु। उनले फेरि उही वाक्य दोहोऱ्याइन्, भारा लाम्छ नि बा। उनले यसो भने पनि उनको हातबाट मैले झोला लिएँ। बोली थपिन्, म कसरी तिरम, झोला निकै गरुङ्गो रहेछ, कसरी बोक्न सकेकी होलिन् यस्ती वृद्धाले। उनको अनुहार हेरेँ, आँखा हेरेँ। झोला मैले लिइदिएर पनि उनलाई त्यति हलुङ्गो महसुस भइरहेको छैन सायद, झोलाभन्दा पनि कति गुणा बढी गरुङ्गो लागेको हुँदो उनलाई आफ्नै जीवन। एकैछिन उनको झोला लिइदिनु बाहेक उनको जीवनको अरू कुनै गरुङ्गो बारी लिइदिने क्षमता छैन मसँग। मैले झोला लिँदै भने, तपाईँको नाति जस्तै त हो नि म मायामा, नातिले एकछिन झोला लिइदिँदा पनि हजुरआमालाई भारा लाग्छ त। मेरा नाति नातिना छैनन्, छोराछोरी नि कोही नै छैनन् मेरा, म मरेपछि मेरो बिउ कतै रहन्न बाबै। त्यसपछि केही सोध्न सकिनँ, जति सोध्न सोधिरहे मेरा आँखाले उनले मन निचरेर भनिन्, सात वर्षमा मेरो बिहा भयो अरे। बग्दा बग्दैको नदी टक्क रोकिँदैन, तर म रोकिएँ। अरेली रोक्न बाध्य बनायो, मेरो मनको प्रवाह भने रोकिएन, झन बढ्न थाल्यो। अनन्त यात्रारत उनको जीवन नदी भने एकदमै शान्त र थाकेको देखेँ। भन्दै गइन्, बाहुन देहरादून हो कि बनारस पढ्न जानुभएको थियो अरे, उतै मोटरले हानेर हो कि गङ्गा डुबेर हो बित्नु भयो अरे। एकछिन रोकिएर लामो सास फ्याँकिन् र फेरि भनिन्, नौ वर्षमा म विधवा भएँ अरे। संवेदनाले रन्थनेर रुख चाहिँ टक्क रोकिए पनि जीवन त हिँडिरहेको हुन्छ। हिँड्दैछौँ, सिँढीहरू चढेर सकिए। थोरै समथर बाटो हिँडेपछि हरिहर आश्रम आयो, फेरि भर्याङ जस्ता सिँढीहरू आए, तर तल ओर्लिने। हामी ओर्लिँदैछौँ, ओर्लिँदै गर्दा फेरि उकालो देखियो सिँढीहरूकै। अमर न्यौ भने अगाडि लेख्नुहुन्छ, उनले आफ्ना कुरा भन्दै गर्दा मैले उनको अनुहारमा यसो हेरेँ, तर हेरिरहन सकिनँ। उनको आँखा जुनकिरी चाहिँ पिलपिल बलेका जस्तो देखिए। लाग्यो उनको आँखामा आँसुको बाँध बाँधिएर बिजुली बत्ती बलिरहेछ। उनले नदी सुसाए चाहिँ भन्दै गइन्, बाहुन मरे अरे भनेर कहाँ जाम, सानै थिएँ, बा आमाले घर छोडेर माइत नआइज भन्नुभयो। सासू ससुराले जे जे भन्छन् मानिरहेछ है नानी भन्नुभयो, मानिरहेँ। एक दिन जुठा भाँडा माझिसकेर भान्सा कसेर बढार्दै थिएँ, सासूले चुल्ठा समातेर जगल्टाउँदै भन्साट मजेरिया, मजेरियाट पिँडिया, पिँडियाट आँगना ल्याएर धकेलिदिइन्। म त आँगना पछारिएँ, पछि पो थाहा पाएँ सासूले किन धकेलेकी रचिन् भनेर। म त कपाल नुहाउने रजस्वला भकिरहेछु, विधवा भएको सात वर्षपछि नसुनी भकिरहेछु। सासू ससुरा जिउँदै भए नि पछि त्यहाँ बस्न मन लान ख्यारे, को भनेर बसौँ, के भनेर बसौँ। त्यसपछि माइता आएर बसेँ, माइतानी बा आमा मरेपछि बस्नै मन लान, दाजुभाइको बोझ भयो जस्तो लाग्यो, मन बिउरिँदै गयो। क्यारम बिराट फदालेर मर्न पनि सकिनँ क्यारे। त्यसपछि देवघाट आएँ, कल्पवासमा बसिच्छु। एकातिर त दामोदर कुण्ड बौद्धै बौद्धै कालीगण्डकी भएर आएकी छन्, अर्कोतिर त गोसाईकुण्ड बौद्धै बौद्धै त्रिशुली भएर आएकी छन्। दुवै नदी यहीँ मिसिएका छन्। यी दुई नदीको कहाँ कहाँ छु, भगवान्को शरणा छु, अब मर्ने दिन आए, केही इच्छा छैन, दुःख नपाई मर्न पाम, भगवान्को शरणा पर्न पाम, यति भए पुगो। मसँग सोध्ने प्रश्न थिएन, किनभने आफ्नै जीवनका प्रश्नै प्रश्नले थिचेर कुप्रिए जस्तो लाग्यो उनको शरीर, उनको जीवन। म के सोधौँ, कुनै पनि उत्तरले उनलाई सिधा भएर उभ्याउन सकेनन्, सक्दैनन्, सायद वेदान्तले पनि सकेन। चक्रवर्ती चोकबाट हामी गलेश्वर आश्रमतिर सोझ्यौँ। मैले सोधेँ, भाइ आमाको कुटी कता पर्छ? आमै लायो अब, यहाँ गलेश्वर नजिकै पर्छ। एकैछिनमा कुटीमा आइपुग्यौँ। आँगनको डिलमा तुलसीको मठ छ, उनको कुटीको भित्तामा विभिन्न भगवान्का फोटाहरू टाँसिएका छन्। तिनले पानी खान दिन् र दिन भान्जीलाई र मलाई एक एकवटा कोसा केरा र एक एकवटा दाना स्याउ पनि। भनिन्, त्यसै जानुहुन्न नि बा। उनलाई र उनको कुटीलाई आफूले सके जति निहालेर हेरेँ। लाग्यो उनलाई आफ्नो लागि खाना पकाउन पनि कति गाह्रो हुन्छ होला, एक्लै त उनी कसरी बस्न सकिन् र कसैको सहारा नभई। सोधेँ, अनि कुटीमा एक्लै हुनुहुन्छ मायामा? सुसेराको उदास लयमा उनले भनिन्, भगवान् हुनुहुन्छ नि। उनको यो बाणी मेरो मनको पहाडी भित्तामा कतिपटक ठोक्कियो र अनौठो लयमा कतिपटक गुन्जियो मैले गनिन। अघि भर्खरसम्म जुनकिरी चाहिँ पिलपिल बलेका उनका आँखा बर्खाको तलाउ चाहिँ टिलपिल भए। तिनले परेला चिम्मा गरिन्, टिलपिल तलाउको बाँध फुट्यो, उनको आँसुको उमेरले बनाएका उनकै अनुहारका चाउरीहरूमा बिलाए। लाग्यो बुढाबुढी भएपछि त आँसु पनि देखिँदो रहेन सगालामा। उनको सबैभन्दा नजिकको आफन्त भन्नु नै लौरी र भगवान् रहेछन् यतिखेर। सायद लौरीसँग यिनको कुनै गुनासो छैन, गुनासो त भगवान्सँग मात्र छ। सोचे उनले त्यही गुनासो रहेकी हुन्। त्यसपछि जीवनकथाको यही कडेरीमा घर बनाऊ कि कुटी बनाऊ जस्तो एउटा उपन्यास तयार गरेको छु। यो घरको जगमा र गाह्रोमा भएका प्रत्येक ढुङ्गा इँटा झ्याल र ढोकाहरू तिनकै जीवनका हुन्। प्रत्येक खाँबा र बलाहरू छाना र बलेसीहरू पनि तिनकै जीवनका हुन्। यो घरका पिँढी र आँगन करेसा र कर्सा पनि तिनकै हुन्। यो घर उभिएको गडेरी र घरको नक्सा पनि तिनकै जीवनका रगत पसिना र पाइलाहरूले बनाएका हुन्। यिनै बाल विधवाहरूका खाली र शून्य पाइलाहरूले कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन सेतो धरतीको भूमिका सेतो धरतीको आलम्बन हो। अमर न्यौपानेको यो भूमिका सेतो धरतीको आलम्बनको वाचन मैले पूरा गरेँ। अब यसपछि अमर न्यौपानेसँगको कुराकानी लिएर आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी विगत 19 श्रृङ्खलादेखि सेतो धरतीको वाचन सुनिरहेका छौं। अब आज हामीले यसका लेखक अमर न्यौपानेलाई ल्याएका छौं। सेतो धरती पुस्तक फाइन प्रिन्ट्सले बजारमा ल्याएको पुस्तक हो। यसको पहिलो संस्करण 2068 साल चैत्रमा प्रकाशित भएको थियो। यस पुस्तक तपाईँले सुनिसकेपछि तपाईँका जिज्ञासाहरू के रहे, तपाईँले पठाउनुभएका जिज्ञासासहित अबको चरणमा हामी अमर न्यौपानेसँगको कुराकानीलाई अगाडि बढाउँछौं। अमरजी स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर धन्यवाद अच्छेजी।
तपाईँले सेतो धरती अहिलेसम्म कति संस्करण निस्क्यो र कति कपी बिक्री भयो भन्न मिल्छ?
यो भनौँ न 30,000 भन्दा बढीको उसमा गएको छ। यो 30 भनौँ 30 रेन्जमा संस्करण चाहिँ तेस्रो चौथो कति भएको छ।
हाम्रो 19 श्रृङ्खला लगाएर हामीले पुरा गऱ्यौँ वाचन गरेर गएको शुक्रबारदेखि। कस्तो प्रतिक्रिया केही पाउनु भएको छ कि?
थुप्रै प्रतिक्रिया पाएको छु। म जब गाउँमा जान्छु, गाउँमा जाँदाखेरि चाहिँ अथवा सहरमा पनि पहिला किताब पढेँ भन्ने पाठकहरू भेटिनुहुन्थ्यो भने अहिले किताब सुने भन्ने पाठकहरू भेटिनुहुन्छ।
हामीलाई नि खुसी लागेको छ यो मदन पुरस्कार प्राप्त उपन्यास यसरी गर्न पाउँदाखेरि। अब त्यसो त तपाईँले यसमा रचना गर्वहरू पनि राख्नुभएको छ, यसका सन्दर्भहरू धेरै छन्, तर पनि किताब हातमा नपरेका जसले यो सुन्दै आउनुभएको छ कथा उपन्यासलाई सुरुवातदेखि, उहाँहरूलाई भन्नुपर्दा चाहिँ तपाईँले आम प्रश्न सेतो धरती लेख्दाखेरि आफ्नो दिमागमा सबभन्दा पहिला कल्पना प्रारूप कसरी ल्याउनु भयो यसको?
मलाई के लाग्यो भने एकचोटि जब बुढाबुढीहरूलाई सम्झेँ नि, चाहे ती सहरका हुन् या गाउँका, ती बुढाबुढीहरू एकदम उपेक्षित, परिवारबाट पनि उपेक्षित, राज्यबाट पनि उपेक्षित। सानसाना बालबालिकाहरूको निम्ति अथवा युवाहरूको निम्ति थुप्रै कार्यक्रमहरू ल्याइन्छन्। एउटा तन्नेरी मान्छेले अथवा एउटा महिलाले आफ्नो छोराछोरीलाई जति माया गरेको हुन्छ बाबा आमालाई त्यति हुँदैन जस्तो देखेँ मैले। अनि मनमा एउटा प्रश्न आयो अचानक, सानसाना नानीहरूको भविष्य हुन्छ, युवाहरूको वर्तमान हुन्छ, तर बुढाबुढीहरूको के हुन्छ? के हुन्छ बुढाबुढीहरूको? यो प्रश्नको उत्तर खोज्न म धेरै बुढाबुढीहरू चाहे वृद्ध आश्रममा अथवा गाउँतिर अरब कतारतिर गएका छन् युवाहरू, अमेरिका युरोपतिर गएका छन्, गाउँघरमा सबै गाउँ नै कुर्ने मलामीको अभावमा बुढाबुढीहरू छिडी कुनेर कुरेर पिँढी कुनेर घरको पिँढी कुरेर बसेका छन्। सहरमा पनि ठुलो बिल्डिङ छ, करोडौँको सम्पत्ति छ, तर छोराछोरीहरू अमेरिका युरोपमा छन्, बुढाबुढीहरू घर कुरेर बसिरहेका छन्। मलाई तिनीहरूको कथा लेख्न मन लाग्यो। त्यसै सिलसिलामा म देवघाट गएको थिएँ 67 साल असोज महिनामा। त्यहाँ जाँदाखेरि एकजना यस्तो बुढी आमा भेट्नु भयो, बाल विधवा आमा। उहाँकोबाट एकदम प्रभावित भएँ, उहाँको कथा सुनेर त्यसको रचना गरेर मैले किताबमा पनि लेखेको छु, अहिले प्रसङ्ग आयो भने भनौँला। उहाँसँग एउटा संवाद भयो मेरो, अलिकति कथा जस्तो, एउटा बुढाबुढीको कथा भयो भन्ने लागेको थियो। अनि त्यसपछि अरू बुढाबुढीहरूसँग नि मैले त्यहाँ कुराकानी गरेँ धेरैसँग। 4-5 दिन बसेँ म देवघाट 67 सालको असोजमा, अनि दसैँ मानेर घर फर्केँ, काठमाडौँ फर्केँ। दसैँ मानेर काठमाडौँ फर्किएपछि मलाई मेरो मनमा ती आमाको कथा फेरि आइरह्यो अनि मैले पछि यो कथा मात्रै होइन यसलाई उपन्यास बनाउँछु भनेर 68 सालमा एक महिना देवघाट बसेर मैले यो उपन्यास लेखेको हो।
तारा पात्र काल्पनिक पात्र हो कि वास्तविक पात्र हो?
वास्तविक, एकदम वास्तविक। तर मैले के भन्ने गरेको छु भने पात्र भनेको पहेँलो रङ हो भने लेखक निलो रङ हो। दुईजनालाई मिसेपछि, पात्र र लेखकलाई मिसेपछि हरियो रङ भन्छ, यो हरियो रङ हो।
भनेपछि त्यसमा लेखकले आफ्नो लेखकीय शिल्पीहरू पनि घुसाएर अलिकति फरक पार्छ?
एकदमै। उसले के गर्छ भने मेरो विचारमा पात्रलाई जुन पात्र जस्तो बाल विधवाको कथा लेख्नु छ भनेपछि बाल विधवालाई मैले आफूमा प्राण प्रतिष्ठा गर्छु, म एकछिन बाल विधवा हुन्छु, म महिला पनि म पुरुष पनि हुन्न महिला हुन्छु, महिलामा पनि म एउटा बाल विधवा हुन्छु र लेख्नुपर्छ मैले।
तपाईँको यो पुस्तक झन्डै झन्डै 400 पृष्ठको छ।
हजुर
यसलाई यसभित्रको कथावस्तुले त्यति नै पृष्ठ बोक्ने नै भएर हो कि लेख्दा लेख्दै लम्बियो?
लेख्दा लेख्दै लम्बेको पनि हो। अनि अर्को कुरा तपाईँले भन्नुभएको सन्दर्भ ठिकै हो, अलिकति लामो छ किताब। योभन्दा अझै लामो बनाउन नि सकिन्थ्यो, योभन्दा अझै छोटो बनाउन पनि सकिन्थ्यो।
यही नै उपयुक्त लाग्यो तपाईँलाई?
यही नै, अहिले यही नै म सन्तुष्ट भएँ अनि छोडेँ।
अनि पाठकहरूमा फ्याँकिसकेपछि उहाँहरूको प्रतिक्रिया के छ त्यसलाई? लामो भयो भन्नुहुन्छ कि
विभिन्न कतिपयले अझ अरू कथाहरू पनि थुप्रै टुटे, भाइको कथा के थियो, अर्को कथा के थियो, बाउको कथा के थियो भन्ने कुरा नि आयो, त्यसले उपन्यास लामो हुन्थ्यो। मैले अरू पात्रहरूलाई छोड्दै बाल विधवा मात्र केन्द्रित हुँदै आएँ। त्यस्तो पाठकहरू पनि भेटेँ, कतिले अलि लामो भयो, अलिक शब्दसँग अथवा अलि धेरै चाहिँ शब्दसँग खेलियो, अलिक कम गर्न सकिन्थ्यो भन्ने पनि आयो। होइन ठिक छ, योभन्दा अझ लम्ब्याउनु पर्थ्यो पनि आयो। कतिले यसको सेकेन्ड पार्ट पनि लेख्नुपर्छ भन्ने आयो। पाठकहरूको विभिन्न प्रतिक्रिया आउँछन्।
तर उपन्यास आफैमा सुन्दर असुन्दर रहँदै रहँदै पनि मदन पुरस्कार चाहिँ नेपालमा एउटा यस्तो प्रचारको माध्यम बनिदिएको छ कि त्यो पाइसकेपछि चाहिँ एकदमै पपुलर पनि हुन्छ कृति र कृतिको लेखक पनि। यसभन्दा अघिको तपाईँको पानीको घाम योभन्दा कम वजनदार मैले मान्दिनँ
है,
तर पनि यो बढी लोकप्रिय किन भइदियो भने यसले पुरस्कार पनि पायो। तपाईँले पपुलर भइसकेपछि चाहिँ तपाईँलाई पाठकको प्रतिक्रिया कस्तो पाउन थाल्नुभयो?
यो तपाईँले भने जस्तै मदन पुरस्कार भनेको गाउँ गाउँमा पनि सामान्य मानिसहरूले पनि त्यो एउटा नेपालको सबभन्दा ठुलो साहित्यिक पुरस्कार हो भनेर छाप परेको छ। त्यो प्रभाव मदन पुरस्कारले पनि राख्दै आएको छ, त्यो स्वाभाविक हो। अनि त्यसपछि यो त्यो पुरस्कार पाइसकेपछि यो धेरै पाठकहरूसम्म पुग्यो, र तपाईँले भने जस्तै धेरै पाठकहरूसँग पुग्दा लेखक पपुलर अवश्य हुन्छ र त्यसले अझ ऊर्जा चाहिँ दिन्छ।
प्रतिक्रिया कस्तो भन्नुभएको छ?
राम्रो प्रतिक्रिया पाएँ, यो धेरै मैले अहिलेसम्म सही किताबले नै पायो, हामीलाई एकदम खुसी लाग्यो। र यो धेरै एउटा कहिले किताब नपढ्ने मानिसहरूले पनि एउटा मदन पुरस्कार पाएको किताब पढाउन भन्ने हुन्छ। अनि अलिकति कतिले चाहिँ त्यसको अलिकति पढेपछि त्यसको शब्द संयोजन त्यसको लेखाइको शैलीले तानेर पनि पढ्ने हुन्छ।
सेतो धरतीले पानीको घामलाई चिनाउनु जरुरत परेको परेन, अथवा धेरै बिक्री बढेको बढेन त्यसले उतापट्टि?
त्यो त स्वाभाविक हो, अलिकति बढ्यो।
र अनि कम्पेयर गरेर चाहिँ पाठकहरूले के भन्नुहुन्छ?
बौद्धिक पाठकहरूले चाहिँ पानीको घाम अझ राम्रो भन्नुहुन्छ। आम पाठकले चाहिँ सेतो धरतीको सरलता र करुणा एकदम धेरै
मनपर्छ। धेरैले बुझ्ने लेभलमा आयो सेतो धरती।
यो चाहिँ
अलिकति पानीको घाम नबुझ्ने पनि गरी क्लिष्ट रहेछ कि?
हो, अलिकति त्यसको संयोजन त्यसको चाहिँ क्राफ्ट हुन्छ नि अलिकति क्लिष्ट पनि हो कि जस्तो लाग्छ। म आफूलाई पनि के लाग्थ्यो भने पहिला चाहिँ अलिकति कम्प्याक्ट बनाउनुपर्छ, अलिकति जटिल तरिकाले जीवनलाई प्रस्तुत गर्नुपर्छ भन्ने पनि लाग्थ्यो।
हामीले श्रुति सम्वेकमा पानीको घाम पनि प्रस्तुत गऱ्यौँ, यसलाई पनि प्रस्तुत गऱ्यौँ। यो गरिरहँदाखेरि चाहिँ मोटामोटी तपाईँको पुस्तक थाहा भएको भनेको पानीको घाम र सेतो धरती। अरू पुस्तकहरू प्रकाशनमा छन् कि छैनन्?
यति नै दुईवटा हो, एउटा चाहिँ अब बाहिर मिडियामा आइसकेका छ, करोडौँ कस्तुरी लगभग अब प्रेसमा जाने तयारीमा छ।
के सम्बन्धी लेख्नुहुन्छ?
यो चाहिँ शैक्षिक उपन्यास हो।
हजुर, भनेपछि कहिलेसम्ममा आउला त यो बजारमा?
चैतसम्ममा आउँछ।
मैले यो कार्यक्रममा तपाईँ आउनुहुन्छ भनेर पूर्व उद्घोष गरेका थिएँ, त्यसै गरी फेसबुकहरूबाट पनि हामीले प्रश्न राख्न भनेका थियौँ। धेरै पाठक श्रोताले प्रश्न राख्नुभएको छ, त्यसमा चाहिँ धेरैले अमर न्यौपानेको अबको कृति के हो र कस्तो खालको कृति हुन्छ भनेर चासो राख्नुभएको छ। बताउन मिल्ने सामानको बताइदिनुहुन्छ?
म अहिले यति भन्छु, त्यो एकदमै शैक्षिक उपन्यास हो। धेरै शैक्षिक संस्थाहरूमा चाहे कलेज हुन् चाहे स्कुल हुन् त्यहाँ चाहिँ सेतो धरतीलाई एउटा रेफरेन्स बुक जस्तो बनाउनु भएको छ, त्यो एकदम गर्वको कुरा हो विद्यार्थीहरूसँग जानु भनेको र तर विद्यार्थीको मनोविज्ञानलाई र शैक्षिक विषयलाई समेटेर किताबहरू नआएको गुनासो पनि त्यतिकै सँगसँगै शिक्षकहरूले विद्यार्थीहरूले गर्नुभयो अनि एउटा शैक्षिक उपन्यास लेख्छु भनेर त्यसको विषय शैक्षिक हो र त्यो यो वर्षभित्र आउँछ अरू रहस्य चाहिँ अब
अरू पढेपछि थाहा हुन्छ अब यसमा तपाईँलाई मैले अर्को मैले आज मेरा विचार सँगसँगै पाठककै प्रश्नहरूलाई सँगै ल्याएर जोडेको छु सबैको नाम लिइरहन यहाँ सम्भव पनि भएन धेरै प्रश्नहरू छन् त्यस कारणले लिइन धेरैजसोले त तपाईँलाई शुभकामना दिनुभएको छ र निकै राम्रो लेख्नुभएको उत्कृष्ट भनेर प्रशंसा नै बढी गर्नुभएको छ त्यति हुँदाहुँदै पनि सेतो धरतीभित्र लेखक आफैले पब्लिकबाट फिडब्याक लिइसकेपछि अथवा आफूले पनि बजारमा पठाइसकेपछि आफूलाई के कमजोरीहरू सुधार्न सकिन्थ्यो जस्तो लाग्छ हामी सेतो धरतीमै मात्र बसेर कुरा गर्नु पऱ्यो भने
त्यस्तो अहिलेसम्म यही यो चाहिँ राख्नै नहुने थियो भनेर त्यस्तो रियलाइज चाहिँ केही भएको छैन होइन तर अझ कम्प्याक्ट बनाउने ठाउँहरू त रहन्छन् नै जति राम्रो गर्दाखेरि जति पुनर्लेखन गर्दाखेरि पनि कहीँ न कहीँ एउटा समयमा गएर यो वाक्यलाई मैले यसरी लेखेको भए हुन्थ्यो यो वाक्यलाई यस्तो लेखेको भए हुन्थ्यो यसलाई अझ यति कम्प्याक्ट बनाउन सकिन्थ्यो भनेर चाहिँ लाग्छ तर त्यस्तो ओहो यो चाहिँ नलेखेकै भए हुन्थ्यो भने चाहिँ त्यस्तो महसुस भएको छैन अहिलेसम्म
तपाईँले यो पुस्तक लेख्नुभन्दा अगाडि
हजुर
पानीको घाम लेख्नुभयो त्यसभन्दा अघि चाहिँ के गर्नुहुन्थ्यो मलाई त्यहाँबाट अब सुरु गर्न मन लाग्यो तपाईँको लेखकीय जीवनमा प्रवेश गर्न
होइन मैले 68 सालसम्म नै पढाउँथेँ 12 वर्ष पढाएँ
कहाँ केमा पढाउँथे
मैले यहाँ स्कुलमा पढाउँथेँ चितवनमा पनि पढाएँ यहाँ पनि पढाएँ अनि 68 सालमा यो चाहिँ सेतो धरती लेख्ने बेलामा मैले छोड्याएँ
68 भनेपछि त 3-4 वर्षको अन्तरालमा तपाईँ चाहिँ स्थापित लेखक बन्नुभयो
हजुर भन्नु अब
त्यो अगाडिको अमर न्यौपाने र अहिलेको अमर न्यौपानेको दिनचर्याहरू चाहिँ कति फरक पर्छ
अहिले त्यो बेलामा पनि म अध्ययन रिसर्चमै बिताउँथेँ तर एउटा किताब प्रकाशित रूपमा बाहिर आएको थिएन म 10-8 वर्षदेखि नै एकदमै साहित्यमा रुचि लाग्थ्यो त्यो बेलादेखि नै आमाले म सानो छँदाखेरि मैले कविता भन्ने पनि थाहा नपाउँदै आमाले राति सुतेपछि लोरी जसरी गौरी खण्ड काव्यका श्लोकहरू सुनाउनुहुन्थ्यो त्यो गौरी खण्ड काव्यका कारुणिक लयहरूले मलाई रुवाउँथ्यो मलाई थाहा थिएन कविता भन्ने तर कविताले मलाई रुवाइरहेको हुन्थ्यो कविता भने नचिन्दै मैले कवितालाई प्रेम गरेको थिएँ त्यहाँबाट सुरु भयो जस्तो अनि अर्को कुरा घरमा हाम्रो चितवनमा एकदम गर्मी हुने बिहानमा स्कुल पढाइ हुन्थ्यो बाले दिउँसो स्कुल बानी स्कुल पढाउने दिउँसो त एकदम गर्मी हुन्छ निम्बताको बुटमुनि बसेर बाले नासो कथा सङ्ग्रहका कथाहरू पढेर सुनाउनुहुन्थ्यो अरू मान्छेहरू छिमेकी जम्मा हुन्थे शीतल ताप्दै कथाको एउटा होइन कर्णपान गर्दै बसिरहेका हुन्थे बाले त्यो नासो कथा अझै मलाई त्यो लाग्छ छेउमा बसेर म सुनिरहेको हुन्थेँ सञ्चलाश्री भइकन पनि देवीरहणका सन्तान थिएनन् सन्तान होस् भन्नका निम्ति चौतारो बनाए हरिवंश पुराण लगाए तैपनि सुभद्रा कोख सफल हुन सकेन भनेर बाले त्यो लय भन्दाखेरि चाहिँ म पछाडि बसेर रोइरहेको हुन्थेँ कि
अनि लय चेतनाको विकास हुँदै
त्यो एउटा कस्तो राम्रो लाग्थ्यो त्यो ऊ अनि त्यस्तै त्यसले गर्दाखेरि मेरो सानैदेखि एउटा साहित्यमा एकदम लगाव थियो अनि म चित्र मलाई क लेख्नुभन्दा पहिला बालुवामा मैले चोर औँलाले दाहिने हातको चोर औँलाले चाहिँ कुनै गोरुको साँडेको चित्र बनाएको थिएँ कि त्यो मलाई चित्रकला पनि सानैदेखि रुचि थियो त्यसकारण त्यो दिनचर्या चाहिँ मेरो यो कला साहित्यकै एउटा चिन्तनमा अध्ययनमा बितिरहेको हुन्थ्यो
त्यसै गरी धुलौटो बलौटो केरेर चाहिँ कति मान्छेहरू आफूमा चेतना भरेर ल्याएका छन् तर सबैले अमर न्यौपानेकै जस्तो लेख्न सक्दैनन् अमर न्यौपानेको भाषा र साहित्यमा निखार ल्याउनलाई चाहिँ के चिजले काम गर्यो मान्छेको चासो यसमा छ
अब म त्यस्तो उत्कृष्ट लेखेँ यस्तो राम्रो लेखेँ भन्दिनँ किनभने मैले अझ राम्रो लेख्न बाँकी छ भन्ने लाग्छ मैले आफूलाई अझै खार्न बाँकी छ भन्ने लाग्छ त्यो प्रयत्नमा छु
तपाईँको स्कुलिङ अथवा कलेज अथवा अरू कुनै साहित्यिकहरूको सङ्गत केले गर्दा तपाईँको भाषामा मिठास आउन थाल्यो
खै त्यो पाठकहरूले ऊ गर्नुहोला मलाई चाहिँ के लाग्छ भने मेरो त्यस्तो सङ्गत कहिले भएन हरेक कुरा मैले आफै खोजेको हो म पढ्ने स्कुलको वातावरण साहित्यिक थिएन म 1-10 पढेको स्कुलमा कहिले पनि साहित्यिक कार्यक्रम भएको थाहा पाइनँ र सरहरूले बाहिरी किताब पढेर बाहिरी कुनै साहित्यिक किताबको प्रसङ्ग निकाल्नु भएको पनि थाहा पाइनँ तर सरहरूको चरित्र सरहरूले बोल्ने तरिका र सरहरूले बेला बेलामा हाल्ने किस्सा विभिन्न किस्साहरूले असाध्यै प्रभावित बनाउँथ्यो लाग्थ्यो अहिले सम्झिँदा लाग्थ्यो उहाँहरूको जीवनले साहित्य लेखिरहेको थियो तर उहाँहरूले भनौँ न कुनै बाहिरी साहित्यिक कुनै टेक्स्टको कुरा नगरे पनि उहाँहरूले एउटा जीवनलाई चाहिँ विभिन्न तरिकाबाट अभिव्यक्त गर्नुभएको थियो जस्तो बरु त्योभन्दा घरमा आमालाई पनि धेरै पढ्न लेख्न आमाले थाहा छैन तर आमाले बाले गौरीखण्ड काव्यका श्लोकहरू भन्दाखेरि आमालाई कण्ठ भएको हो आमाले पन्न लेख्न जानेर होइन र त्यो आमाको एउटा एकदम कारुणिक चेतना छ आमासँग छ अहिले पनि आमाले आमाले भन्नुहुन्छ त्यस्तो कुराहरू र बासँग पनि किताब पढ्ने एउटा रुचि घरमा अलिअलि किताब थिए त्यस कारणले पनि मलाई एकदम प्रभाव पाइरहेको हो तर बाले के गर्नुहुन्थ्यो भने जहिले पनि बाले पढेको किताब मैले पढ्न खोज्दा बाले लुगाइदिनु तैँले पढ्ने होइन यो तैँले आफ्नो किताब पढ होइन तैँले कक्षाको किताब पढ्ने हो भन्नुहुन्थ्यो यो किताब अहिले तर त्यसले मलाई एकदम रुचि लाग्यो बाले चाहिँ पढ्दै गरेको किताब बाको सिरानमा हुन्थ्यो अनि दराजमा चाबी लाग्थ्यो मैले चाहिँ त्यही सिरान बाले पढ्दै गरेको बेलामा बा जब बाहिर जानुहुन्छ सिरान उनीबाट झिकेर पढ्थेँ मैले बसन्ती भन्ने डायमन्ड शमशेरको उपन्यास मैले त्यसरी नै पढ्या हो है त्यसले चाहिँ एउटा के हुँदो रहेछ भनेदेखि अझ रुचि एउटा कति मनपर्छ कि अहिले पनि त्यो डायमन्ड शमशेरको सेतो के अरे सेतो बाघको पनि मलाई
म फेरि पानीको घाम फेरि फर्काउँछु तपाईँलाई पानीको घाम लेख्नु अगाडि त तपाईँ लेखक हुनुहुन्थेन हुनुहुन्थ्यो भने पनि तपाईँले डायरीमा लेख्नुहुन्थ्यो होला अथवा आफ्नै पानाहरूमा लेख्नुहुन्थ्यो होला
एकदम
तपाईँ लेखक बन्ने बिन्दु चाहिँ कुशी ढुङ्गा कहाँबाट सुरु भयो
एकदम किताब मैले बडो अनौठो यो संयोग जुर्यो मैले एउटा ऐना ऐना भन्ने काव्य तयार गरेका थिएँ पानीको घामभन्दा पहिला कथाहरू फुटको रूपमा प्रकाशित भएको थिएँ कथाहरू पनि एउटा सङ्ग्रह निकाल्नु पर्ला भन्ने सोचिरहेको थिएँ र यो भूमिका पनि लेखाइसकेका थिएँ यो लेआउट पनि भइसकेका थियो ऐना ऐना भन्ने एउटा काव्य तयार गरेँ त्यसपछि म नेपालगञ्ज गएँ यो जिटिजेटको एउटा प्रोजेक्ट पऱ्यो त्यसमा चाहिँ जस्तो कृष्ण धरावासी दाई भक्तपुरमा बसेर ट्रल लेख्नु भएको थियो त्यही सन्दर्भमा म चाहिँ नेपालगञ्ज पुगेको थिएँ त्यहाँ जानु मलाई पऱ्यो दुई महिनासम्म बसेँ नेपालगञ्ज अनि नेपालगञ्जबाट दुई महिना बसेर फर्किएपछि त पानीको घाम भन्ने त्यो आख्यान निकाल्ने चाहिँ चटारो भयो त्यसमा म तयारीमा लागेँ र यो त ऐना ऐना अलिकति पछि पऱ्यो अनि पछि पर्यापरै भयो यही नै मेरो पहिलो किताब भयो अब एउटा अनि फिल्डमा गएर रिसर्च गर्ने फिल्डमा गएर पात्रहरूलाई अध्ययन गर्ने यो प्रेरणा पनि अथवा एउटा चाहिँ यो शैलीको सुरुवात पनि पानीको घामबाट त्यही पुस्तकबाट सुरु भयो
तपाईँलाई त्यसभन्दा पछि तपाईँ होल्डटाइमर बन्नुभएको हो कि त्यसैदेखिबाट होल्डटाइमर लेखक
होइन धेरै पछि 68 सालपछि त्यो त 65 सालको कुरा हो 65 सालमा म नेपालगञ्ज गएँ अनि 66 सालमा किताब प्रकाशित भयो अनि 68 सालबाट मात्रै म पुरै समय लेखनमा दिएको
अब अहिले चाहिँ पुरै तपाईँ लेखनमै मात्रै व्यस्त हुनुहुन्छ
हजुर पुरै समय लेखनमा
त्यसो भनेको दिँदै नै लेखिँदैन रिसर्च गरिन्छ
के भने एउटा योजना त बनिराख्या हुन्छ मनोलोकमा लेखिराखेको हुन्छ जस्तो रिसर्च गरिरहेको हुन्छु तर अब अहिले अलिकति ढिलो पनि भयो विविध कारणहरूले गर्दाखेरि तर एउटा लेखकले त लामो 20-25 वर्षको प्लान बनाएको हुन्छ नि मैले नि त्यो प्लान बनाइरहेको छु
मैले अघि दिनचर्याको प्रसङ्ग थोरै कोट्याएँ तर त्यसलाई अलिकति इलाबोरेट गरेर ल्याउँ कि भन्ठान्दैछु तपाईँ अब मदन पुरस्कार पाइसकेपछि अझ बढी स्थापित भएर आउनुभयो धेरैले चिन्नुभयो तपाईँको लेखनी आफ्नै ठाउँमा पहिलेदेखि एउटै लयमा आइरहेको थियो होला अझ अब सुधार हुँदै गएको पनि अवस्था होला त्यसभन्दा अघिको दिनचर्यामा अलिकति प्राइभेट लाइफहरू रहन्थे होला त्यसपछि त अलि बढी पब्लिक लाइफ बढ्न थाल्यो होला यस हिसाबले हेर्दाखेरि तपाईँको दिनचर्याहरू कसरी गुज्रन्छन् तपाईँको व्यस्तताहरू तपाईँको आफ्नो प्राइभेट लाइफहरू कति रहन्छ कति पब्लिक लाइफ रहन्छ
म चाहिँ प्राय अलिकति बाहिर कार्यक्रमहरूमा कमै हिँड्ने गर्छु तर हिँड्छु होइन हिँड्नै पर्छ जान्छु किनभने त्यहाँ पाठकहरूसँग भेट हुन्छ अग्रजहरूसँग भेट हुन्छ अनुजहरूसँग भेट हुन्छ साथीभाइहरूसँग भेट हुन्छ थुप्रै मानिसहरूसँग भेट हुन्छ त्यहाँबाट पनि धेरै कुराहरू सिक्छु सामान्यतः म बिहान बेलुका अबेलासम्म बसेको छु भने बिहान ढिलो उठ्छु अनि त्यसपछि मुखै नधोइकन त्यहाँ सिरानीमा कुन किताब बेलुका पढ्दै गरेको हो त्यो किताब पल्टाउँछु होइन टोयलेट जान्छु अनि टोयलेट जान्छु नत्र भनेदेखि म मुखै नधोइकन किताब पल्टाउँछु पढ्छु अनि त्यो किताबको कुनै लाइनले कुनै अनुच्छेदले कुनै अब अध्यायले मलाई एकदम छुन्छ होइन मुख धुँदै गर्दा त्यो अध्याय सम्झिँदै मुख धुँदा बहुत आनन्द आउँछ दाँत माझ्दै गर्दाखेरि त्यो अध्याय सम्झिँदै खाँदै गर्दाखेरि त्यो लाइनहरू त्यहाँका राम्रा लाइनहरू सम्झिँदै गर्दा त्यो खाएको एकदम मजा आउँछ त्यो जसरी खानेकुराहरू त्यो अन्तिममा ग्लुकोज बनेर रगतमा मिसिन्छ त्यसरी नै त्यो अनुच्छेद पनि रगतमा मिसिए जस्तो लाग्छ एउटा आनन्द आउँछ र त्यसले फेरि एउटा भनौँ न एउटा मनोलोकमा एउटा छुट्टै चाहिँ आकृति बनाउँछ त्यस कारणले गर्दाखेरि अनि दिउँसो पनि अब कहीँ जानु छैन भने लेखपढमै बित्छ अनि नत्र भने कार्यक्रममा जाने
दमिनी वीर वाचन गरिसकेपछि मैले राजन मुकारुङलाई बोलाएको थिएँ उहाँले मदन पुरस्कार पाउनुभएको पनि बेला थियो
हजुर
मैले सोधेको थिएँ यस्तै किसिमको प्रश्न उहाँले भन्नुभएको थियो मेरो त प्राइभेट लाइफै सिद्धियो पब्लिक पो भइयो त भन्नुभएको थियो कतिपय ठाउँमा स्वतन्त्रता पनि हनन गरिदिँदो रहेछ पब्लिक भइसकेपछि तपाईँले त्यो महसुस गर्नुभएको छ कि
त्यो हुन्छ नै त्यो हुन्छ अब तर प्राइभेट लाइफ त जुनसुकै अवस्थामा पनि जोसुकै मानिसको पनि हुन्छ
सन्दर्भ मलाई धेरै पाठकहरूले सोधिरहनु भएको प्रसङ्गहरूसँग पनि जोड्छु म. सेतो धरती चल्दै गर्दाखेरि चाहिँ अमर न्यौपानेको विषयमा एउटा हल्ला पनि निस्कियो. एउटा कुनै अनलाइन साइटले चाहिँ तपाईँको वैवाहिक जीवनसँग जोडेर एउटा स्टोरी प्रकाशित गर्यो र त्यसको केही दिन पछाडि तपाईँले त्यसलाई सफाई दिने किसिमको अथवा आफ्नो तर्फबाट भन्ने केही मन्तव्य राख्नुभएको फेसबुक स्ट्याटस पनि मैले हेरेको थिएँ. त्यसभन्दा बेगर छुट्टै कुनै पत्रिका अथवा प्रकाशन प्रसारण संस्थाहरूबाट तपाईँले त्यसलाई खण्डन गर्नुभएको अथवा त्यसको स्पष्टोक्ति दिनुभएको पाएको छैन. हामीले तपाईँलाई ल्याउने भनेपछि पनि त्यो प्रसङ्ग सँगसँगै राख्नु होला है भन्नेहरू हुनुहुन्छ. प्रशंसकहरूसँगको जीवन सार्वजनिक बन्छ. तपाईँले पुस्तकलाई सार्वजनिक पाठकहरूमा पठाइसक्नु भएपछि तपाईँको जीवन पनि केही कुराहरूमा प्रशंसकहरूको चासोमा पर्छ. त्यसकारणले पनि सायद उहाँहरूलाई यो कुराको चासो लागिरहेको छ. तपाईँको नितान्त व्यक्तिगत मामिला भइकन पनि मैले आज यो प्रसङ्ग उठाउन मन लाग्यो. यसभित्रको माजरा हो चाहिँ के?
होइन, यो तपाईँले भन्नुभएको हो, मैले त्यहाँ स्पष्टीकरण पनि दिएको छु. मेरो व्यक्तिगत जीवन हो नितान्त. कतिपय कुराहरू व्यक्तिगत जीवनको सबभन्दा सुन्दर पक्ष भनेको गोप्यता रहेछ. सम्बन्धको सबभन्दा सुन्दर पक्ष भनेको नि गोप्यता रहेछ. समय आएपछि त्यो आफै निकाल्नु पनि सुन्दरता फेरि एकदम राम्रो छ. होइन, काँचोमा आँप खायो भने पेट दुख्छ, त्यो पाकेपछि मात्रै त्यो खानुपर्छ. होइन, हरेक कुराको सम्बन्धहरूको जस्तो दुईजना एकदम नजिकका मित्रहरू छन्, त्यो मित्रताको सबभन्दा ठुलो कडी भनेको गोप्यता रहेछ.
यसमा
तैपनि मैले केही न केही यति आइसकेपछि मैले केही न केही भन्नै पर्छ. हो, हाम्रो सम्बन्ध दुईजनाको बिग्रिएको हो, तर त्यसका समाधानका उपायहरू कानुनी न्याय र सामाजिक न्यायका उपायहरू थिए नै. त्यति हुँदाहुँदै पनि अलिकति अपमान गर्ने, अलिकति बदनाम गर्ने, अलिकति चरित्र हत्या गर्ने ढङ्गले त्यो अनलाइनमा मैले पनि देखेँ. कुनै त्योभन्दा अगाडि मलाई थाहा थिएन, अचानक त्यो देखेँ. त्यो अलिकति कुनै योजनाबद्ध पनि थियो. म शैली जहिले पनि एउटा लेखक, म यतिको लेख्ने मान्छे, एउटा न्यायको पक्षमा म उभिनुपर्छ, उभिन्छु. होइन, र त्यो समय आएपछि कुनै कुराहरू आफै आउला. अहिले यति भन्छु, यो अब अलिकति बिग्रिएको सम्बन्ध कुनै एउटा समाधानको उपायमा जाँदैछ. म यो हिलो छ्यापछ्याप व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा हिलो छ्यापछ्याप गर्दाखेरि त्यसको समाधानको उपाय आउँदैन. म जहिले न्यायको पक्षमा छु र न्यायको पक्षमा उभिरहनेछु. मेरो पाठकहरूलाई एकदम म एक रौँ पनि कसैमाथि अन्याय गर्दिनँ, र बरु म आफू अन्याय सहन्छु. अरू कुराहरू अलिकति त्यो भ्रामक ढङ्गले
प्रसङ्ग उठेसँगसँगै दुईवटा असाध्यै हाइलाइट गरेर मान्छेहरूले सोधिरहेको चिज चाहिँ एउटा तपाईँको एङ्गलबाट छ. नारीवादी धारमा यति राम्रो उपन्यास लेख्ने अमर न्यौपाने आफै नारीप्रतिको क्रूर त होइन भन्ने एउटा चासो छ भने, अर्को चाहिँ जसले तपाईँमाथि हिलो छ्यापेको अथवा यो प्रसङ्गलाई बाहिर ल्याएको प्रसङ्ग छ, उहाँले चाहिँ यति लामो समयसम्म चुप लागेर अमर न्यौपानेले मदन पुरस्कार पाएको आज 3-4 वर्ष पछाडि आएर यो कुरा अगाडि ल्याउनुको त्यो के हो भनेर दुईवटा ब्यालेन्स क्वेसन मैले दुईवटा क्वेसन राख्दाखेरि ब्यालेन्स हुन्छ कि जस्तो लाग्यो, यसरी सोधिएको छ. यसलाई तपाईँको केही जवाफ?
म भन्छु, यो तपाईँले भने जस्तै यो सार्वजनिक रूपमा हिलो छ्यापछ्याप गर्दा यो झन् नराम्रो हुन्छ. अब म मानवताको पक्षमा छु है, सबै मान्छेहरू मानवताको पक्षमा हुन्छ, या त्यसले केही गल्ती गर्छ भने देशमा नियम हुन्छ, कानुन हुन्छ, समाजमा नियम हुन्छ, त्यसले त्यो अनुसार दण्ड पाउनुपर्छ. म नि त्यो कहीँ गल्ती गरेको छु भने मैले नि दण्ड पाउनुपर्छ, अर्कोले गल्ती गरेको छ भने त्यसले पनि दण्ड पाउनुपर्छ. नारी भएकै आधारमा उसले खालि सहानुभूति मात्रै लिने होइन, हामीमा खालि के छ भने नारीको आधारमा खालि सहानुभूति मात्रै लिने ऊ छ. र यो समाजमा नारी मात्रै पीडित हुँदैन, पुरुष पनि पीडित हुन्छ. असाध्य असल लोग्ने मान्छेहरू पनि हुन्छन्, असाध्य खराब लोग्ने मान्छेहरू पनि हुन्छन्, असाध्य असल स्वास्नी मान्छेहरू पनि हुन्छन्, असाध्य खराब स्वास्नी मान्छेहरू पनि हुन्छन्. नारीहरू भनेका सबै असल हुन् भन्ने मात्रै पनि हुँदैन. त्यस कारणले गर्दाखेरि यो नितान्त मैले अहिले भनिहालेँ, म सधैँ न्यायको पक्षमा छु. त्यसको न्यायका बाटाहरू छन्, यो बदनामका बाटाहरूमा होइन, न्यायका बाटोमा जानुपर्छ. कसैलाई न्याय दिनु,
अमर न्यौपानेको पाठकले जुन सोचेका छन् त्यही चरित्र अमर न्यौपानेले कायम राख्छ भनेर तपाईँले भन्नुभयो.
हजुर,
यो सन्दर्भ सँगसँगै अब म पारिवारिक पृष्ठभूमिमा जोड्छु. तपाईँको यो पाटोलाई छोडेर घरमा को को हुनुहुन्छ?
बाबा हुनुहुन्छ
र तपाईँ एकजना छोरा हुनुहुन्छ. अनि लेखकीय एउटा जीवन व्यतीत गर्न थालिसकेपछि आर्थिक पाटो नेपालमा धेरै पहिलाबाट लेखनमा राम्रो भविष्य छैन भनेर नै बाहरूले किताब पढ्न नदिने गरेका हुन् कि जस्तो लाग्छ मलाई. उपन्यास नहेर्ने, कथा नहेर्ने, कोर्स पढ्ने, डाक्टर बन्ने, इन्जिनियर बन्ने भन्ने खालको हाम्रो ट्रेन्ड विकसित हुँदै आएको नेपाली साहित्यको ट्रेन्ड हो. यो ट्रेन्डलाई चिर्दै गरेको साहित्यिक माहौल छ अहिले. यति बेलाको तपाईँ अब स्थापित लेखकहरू थोरैहरू मध्येको तपाईँ एकजना हुनुहुन्छ, अझ होल टाइमर, होल टाइम राइटर होइन. तपाईँले चाहिँ आर्थिक पाटोलाई आफ्नो घर परिवार धान्न सक्ने गरी आर्जन गर्न सकिन्छ यसरी लेखेर कि सकिँदैन?
यो एकदम सङ्घर्षको बाटोमा छु अचितजी, हामी सबै. मैले त्यो सङ्घर्ष रोजेको हो, त्यो छैन है. अब मेरो घरमा चाहिँ सामान्यतया अब घरमा थोरै हाम्रो खेत छ, बाको अलिकति पेन्सन आउँछ, बा शिक्षक हुनुहुन्थ्यो, अलि बा रिटायर हुनुभएको छ, थोरै पेन्सन आउँछ, बा आमालाई त्यतिले चलिरहेछ, म चाहिँ आफ्नै फकिर पाराले जीवन बिताइरहेको छु, मसँग त्यो ब्याङ्क ब्यालेन्स छैन, त्यत्रो हाम्रो लेखनबाट त्यत्रो आउँदैन,
चलेको लेखकले पनि त्यतिको आर्जन गर्न सक्नुहुन्न भने अरूको त झन् अवस्था एकदमै त्यो गाह्रो होला,
गाह्रो छ। एउटा जागिर नखाइकन नेपालमा लेखनमै मात्रै लागेर एउटा सङ्घर्षको अवस्थामा हो, मैले त्यो सङ्घर्षलाई स्वीकार गरेको हो, कतिपय लेखकले त्यो सङ्घर्षलाई स्वीकार्नु भएको छ, कतिपय लेखकले होइन यसरी त जीवन चल्दैन भनेर अर्को पाटोबाट एउटा लेखनलाई एउटा चाहिँ सहायक रूप जीवन आफ्नो रुचिको रूपमा मात्रै चलाउनु भएको छ, तर मैले चाहिँ प्रोफेसनको रूपमा पनि अब विकास गर्नुपर्छ भनेर, अथवा मैले उपयुक्त त्यस्तो जागिर नपाएर पनि हुनसक्छ होइन।
केस पाकेकै लेखकहरूले मात्रै दमदार पुस्तकहरू दिन सक्छन् भन्ने मान्यतालाई चिर्ने केही लेखकहरूमध्ये तपाईँ पनि हुनुभएको छ, युवा लेखक भन्छु मैले, यो युवा लेखनमै तपाईँ होल टाइम राइटिङमा लाग्नु भएको मान्छे, तपाईँको अबका दिनहरूमा प्रौढ हुँदै गर्दाखेरिको दिनहरूमा चाहिँ साहित्यमाथि के योजनाहरू छन्?
मैले एक दिन यो जागिर छोड्नुको नि एकदम गजबको छ, मैले सुरुमा सोच्थेँ एक वर्षको लागि म जागिर छोड्छु, त्यसपछि जागिर खान्छु, एक वर्ष चाहिँ लेख्छु, तर मलाई पाठकहरूले यति धेरै माया गरिदिनु भयो कि मैले जागिर नखाउँ जस्तो लाग्यो मलाई, म लेख्छु, मलाई पाठकहरूले अब भोकै बस्न दिनुहुन्न, मैले राम्रो लेख्नुपर्छ, नराम्रो लेख्यो भने मलाई भोकै पार्नुहुन्छ, होइन भनेदेखि मलाई भोकै पार्नु हुँदैन, मलाई खान पुगे त भइहाल्यो, मलाई लाउन र बस्न पुगे भइहाल्यो, मेरो ठुलो सपना छैन धनी हुने भन्ने लाग्यो, र मैले एउटा प्लान बनाएँ जीवनको, म अब एक्टिभ भएर कति वर्ष लेख्न सक्छु, 20 वर्ष 30 वर्ष यति बनाएँ, 20-30 वर्षको योजना बनाएँ होइन, नेपाली जेनरली भनौँ न 70 वर्ष बाँच्यो भने यति वर्ष म 20-30 वर्ष लेख्छु, 60 वर्षसम्म त म मजाले लेख्न सक्छु भन्ने भयो, त्यति बेलासम्मको मैले योजना बनाएँ, यो यसरी यसरी म लेख्छु, यसरी यसरी लेख्छु भन्दाखेरि मलाई लेखनको लागि अध्ययनको लागि मात्रै आफ्नो जीवन छोटो लाग्यो के, मान्छेको जीवन त्यतिखेर के लाग्यो भने ओहो मान्छेको जीवन त संसारका राम्रा राम्रा किताबहरू पढेरै एउटा जीवन त सकिने रहेछ, संसारको राम्रो राम्रो फिल्म हेरेरै एउटा जीवन सकिने रहेछ, एउटा जीवन त संसार न पुरै घुम्न नपाइकन सकिन्छ क्यारे, ओहो यो जीवनमा चाहिँ मैले आफ्नोलाई चाहिँ लेखनमा मात्रै लगाउँछु भनेर मैले एउटा प्लान चाहिँ बनाएको छु, बिस्तारै म पाठ गरेको माझमा आफ्ना योजनाहरूलाई प्रस्तुत गर्नेछु।
कति चाहिँ नयाँ मान्छेहरू पुस्तक निकाल्न लालायित हुनुहुन्छ, कसैलाई अब आफ्नो पुस्तक कति समृद्ध हुन सक्यो सकेन थाहा नभइकन पुस्तक निकाल्न मन लाग्छ, कति चाहिँ राम्रो लेखिसकेर पनि कुनामा हुनुहुन्छ टेक्नोलोजी नजानेको कारणले गर्दा, अहिले सुन्नेहरूलाई चाहिँ तपाईँ लेखक कसरी बन्न सकिन्छ भन्न सक्नुहुन्छ आफ्नो अनुभवको आधारमा?
त्यो त भन्न सक्दिनँ है, किनभने म नि त्यो प्रयत्नमा छु, यसरी नै लेखक बनिन्छ भन्ने कुनै सूत्र छैन, जीवनको पनि बाँच्ने सूत्र हुँदो रहेछ, जीवन बाँच्ने कलाहरू ठुल्ठुला दार्शनिकहरूले सिकाउनुहुन्छ, तर प्रत्येक मान्छेको जीवन बाँच्ने कला जीवन बाँच्ने तरिका फरक हुँदो रहेछ, ठ्याक्कै लागू नहुने तर पनि केही न केही फेरि लिन सकिने हुँदो रहेछ। यो लेखनको सबभन्दा ठुलो मलाई लाग्छ सबभन्दा पहिला त आफ्नो रुचि हो, भित्रबाट इच्छा शक्ति हो, अनि दोस्रो कुरा चाहिँ लेखन भनेको एउटा मेन त प्रतिभा नै हो, भित्रबाट आफूलाई आउनु पर्यो, त्यसपछि उसको अध्ययन अभ्यास हो, र मलाई लेखकको सबभन्दा महत्त्वपूर्ण उसको आफ्नो पहुँच हो जस्तो लाग्छ, जसरी अनुहार र औँठा छाप कसैको कसैसँग मिल्दैन, त्यो आफूभित्र भएको अनुहार र औँठा छाप जस्तै लेखनी हुन्छ नि शैली, त्यो आविष्कार गर्न सकेको दिनमा ऊ एउटा लेखक बन्छ, स्थापित लेखक बन्छ भन्ने लाग्छ, किनभने उसको आफ्नो पहुँच हुन्छ, आफ्नो लेखनमा अनुहार हुन्छ र लेखनमा आफ्नो औँठा छाप हुन्छ।
तपाईँको सेतो धरती पानीको घाम पढ्ने पाठकहरू र अनि हाम्रै कार्यक्रमबाट सुन्ने श्रोताहरूलाई पनि केही सन्देश सुझाव?
त्यो त म सन्देश दिन सक्दिनँ, एउटा लेखकले समाजलाई अथवा समाजका मानिसहरूको मनोविज्ञानलाई किताबका माध्यमबाट लेख्ने हो, म त्यस्तो ज्ञानी विज्ञ मानिस पनि होइन, कहिलेकाहीँ भन्ने गर्छु यसै साथीहरूसँग कुरा गर्दा म अज्ञानताले लेख्ने गर्छु, ज्ञानी भएको भए त मलाई सुखले छुने थिएन, दुःखले छुने थिएन, ती बालविधवा आमाहरूको आँसुले छुने थिएन, म ज्ञानी भइसकेँ नि त, मुक्त भइसकेँ, मुक्त मान्छेलाई केले छुन्छ, दुःख सुखले छुँदैन, आँसु आँसुले छुँदैन होइन, म चाहिँ एउटा सांसारिक मानिस हुँ, म अज्ञानताले लेख्छु, जुन दिन ज्ञान आउनेछ त्यो दिन लेख्नै छोडिन्छ होला, किनभने उसलाई नामको लोभ पनि हुँदैन, ममा नामको लोभ पनि छ, म अब जीवनमा एउटा अलिकति आफ्नो जीवन अलिकति विशेष बनाउने लोभ पनि छ, अहम पनि छ अलिकति भन्ने लाग्छ।
जाँदा जाँदैको एउटा प्रश्न मैले तपाईँलाई फेरि डाइभर्ट गरेर सोधेँ, हामीले कारुणिक र वियोगान्त स्टोरीहरू बढी लेख्यौँ, हामी समयकान्त कथामा चाहिँ यस्तो पपुलर किताब बनाउन सक्दैनौ?
सकिन्छ।
नेपाली साहित्यमा त्यस्तो किसिमको सम्भावना कतिको देख्नुहुन्छ?
हैन, छ, थुप्रै समयकान्त किताबहरू पनि राम्रा छन्, देखिएको छन्। तर मानिसहरूको जीवनमा कहिले काहीँ यसो सोच्दाखेरि मानिसको जीवनमा सुखभन्दा दुःख धेरै रहेछ है। जसरी अनि मानिसलाई जीवन भोग्दा दुःख गाह्रो भए पनि पढ्न मान्छेले कता करुणाले मान्छे बढी
अथवा 1000 दिनमध्ये हामीलाई चाहिँ नि 100 दिन दुःखको भयो र 900 दिन सुखको भयो भने पनि हामीले 100 दिनलाई चाहिँ हाइलाइट गरेर दुःखै दुःख हेऱ्यौँ कि?
त्यो पनि हुनसक्छ। तर सुखका कथाहरू पनि राम्रा हुन्छन्, चल्छन्। जस्तो यहाँ एकदम सुखका कुराहरू पनि छन्, प्रेमका कुराहरू पनि छन्। तर जीवनमा त्यो सुख दुःख सँगसँगै दिन र रात झैँ चलिरहन्छ। त्यो काँडाको आयुभन्दा फुलको आयु छोटो हुँदो रहेछ है। त्यो काँडाको आयु चाहिँ लामो हुने, हेर्नुहोस्। जीवन पनि त्यस्तै लाग्छ मलाई।
हस् अमरजी, हाम्रो कार्यक्रममा आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। जाँदा जाँदै तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो यो कार्यक्रम सुनिसकेपछि सेतु धरती सुन्नेहरूले भने केमा सम्पर्क गर्नुपर्छ?
मेरो अब फेसबुकमै मेरो फेसबुक आइडी छ, पेज अमर न्यौपाने AMAR.NYAUPANE078 मेरो फेसबुक पेज हो। त्यहाँ म्यासेज इनबक्समा म्यासेज गर्दा पनि भयो। अब फोन नम्बर दिँदा अलिकति उगला होइन।
हस् धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद, एकसाथ लाखौँ श्रोताहरूसँग कुरा गर्ने अवसर दिनुभयो। उज्यालो नेटवर्क र अचितजीलाई धेरै धन्यवाद।
श्रुति सम्वेकमा अहिले हामीले सेतो धरतीका लेखक अमर न्यौपानेसँगको कुराकानी प्रस्तुत गर्यौं। यो कुराकानी सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुन अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shruti@unn.com.np। हस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।
Bye-bye.